नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा स्वागत छ। म रिमा बिसिको। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको हो। यो कार्यक्रम हरेक शुक्रबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो जागरण 93.6 MHz बुटोल, सामुदायिक रेडियो धुरकोट 102.2 MHz गुल्मीबाट हरेक शनिबार बिहान 8:30 बजेदेखि 9 बजेसम्म रेडियो मुक्ति 95.5 MHz बुटोलबाट हरेक सोमबार बेलुकी 8 बजेदेखि 8:30 बजेसम्म रूपन्दै FM 102 MHz हरेक सोमबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियो सिद्धगंगा 107.9 MHz अर्घाखाँचीबाट हरेक शनिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामीले राप्ती सुनारी गाउँपालिकामा मानव अधिकारको अवस्था र इन्सेक अभियान सन्दर्भमा केन्द्रित रहेर कार्यक्रम तयार पारेका छौं। कार्यक्रममा बाँके जिल्लामा इन्सेक कार्यक्रमको प्रभावकारिता कस्तो रहेको छ, के भन्छन् जनप्रतिनिधि, राप्ती सुनारी गाउँपालिका तिनका अध्यक्ष गंगाराम थारूसँग गरिएको कुराकानी।
इन्सेक सँगै अर्थात् चाहिँ लक्ष्मी बहिनीसँगै समन्वय र सहकारी राम्रो भूमिका छ। उहाँहरूले हामीलाई जुनसुकै कार्यक्रम गर्ने बेला पनि पूर्व जानकारी गराएर मात्रै तपाईँहरूको टाइम या कति गते कति समयभित्र राखेपछि तपाईँहरूले टाइम दिन सक्नुहुन्छ भन्ने खालको एउटा समन्वय भइसकेपछि हामी त्यसरी नै म्यानेजमेन्ट गरेर कार्यक्रमको लागि पनि हामीले टाइम दिने गरेका छौँ। र यो एकदमै राम्रो पक्ष भनेको एउटा जनता समक्ष राम्रो सन्देश जाओस् भन्ने उद्देश्यले चाहिँ मानव अधिकारले जो गरिरहेको छ।
कार्यक्रममा बाँके जिल्लामा इन्सेक कार्यक्रमको प्रभावकारिता कस्तो रहेको छ, के भन्छन् राप्ती सुनारी गाउँपालिका चारका अध्यक्ष कान्छा थारूसँग गरिएको कुराकानी।
समुदायलाई कसरी सचेत बनाउन सकिन्छ भन्ने कुराको कार्यक्रम गरेको छ। जस्तै चाहिँ अब शिक्षा, स्वास्थ्य, खाद्य, मानवले पाउनु पर्ने अधिकार हो, त्यो अधिकारबाट बन्द हुन् भन्ने किसिमको सन्देश दिइरहेको छ इन्सेक संस्थाले।
राप्ती सुनारी गाउँपालिकाको समग्र मानव अधिकारको अवस्था कस्तो छ, मानव अधिकार संस्कृतिको विकासका लागि पालिकाले के कस्ता कामहरू गरिरहेको छ, राप्ती सुनारी गाउँपालिकाका अध्यक्ष लाहोर थारूसँग गरिएको कुराकानी।
खाद्य अधिकारका कुराहरू, मानव अधिकारका कुराहरू, यो कुरा जुन उठान गर्छ एकदमै राम्रो पक्ष हो मलाई चाहिँ लाग्छ।
साथमा मानव अधिकार गीतलाई पनि आजको कार्यक्रममा समेटेका छौँ। मानव अधिकार सम्बन्धी समाचार र विविध जानकारीका लागि www.inseconline.org लगन गर्नुहोला। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला र सुनिसकेपछि रचनात्मक सुझाव, सल्लाह र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहुन अनुरोध छ।
अंकल सुन्नुभयो, अब त कानबाट पनि कोभिड सर्छ रे।
रे यस्ता रेको पछाडी लाएर हुन्छ, झन् बुझ्यो झन् कठिन, बुझ्यो बुझ्न कठिन।
कठिन होइन, महाकठिन भन्नु न, खालि फेसबुकका समाचार पढ्या छ, युट्युबका हल्ला हेरेछ अनि टेन्सन लिँदै बसेको छ।
टेन्सन मात्र हो र, यस्ता हल्लाको पछाडि लाग्दा इम्युनिटी पावर र अक्सिजन लेभल पनि डाउन हुन्छ, झन् बुझ्यो झन् कठिन।
गलत सूचना र अपुष्ट जानकारीले मानसिक तनाव बढाउनुका साथै महामारी फैलाउन मद्दत गर्छ। त्यसैले विश्व स्वास्थ्य संगठन, नेपाल सरकार, चिकित्सकहरू, स्वास्थ्य कर्मीहरू, स्वास्थ्य सम्बद्ध संस्थाहरू, जिम्मेवार सञ्चार माध्यमको सूचनाहरू मात्र सुनौ र सुनाऊ। कोभिड महामारी र सूचनाको महामारी दुवैबाट बचौ र बचाऊ।
CISU सिसु र DCA को सहयोगमा इन्सेकद्वारा जनहितमा जारी सन्देश।
कार्यक्रममा अब सुनौ राप्ती सुनारी गाउँपालिकामा मानव अधिकारको अवस्था र इन्सेक अभियानका सन्दर्भमा रहेर तयार पारिएको रेडियो सामग्री। इन्सेकले लामो समयदेखि स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम विगतदेखि नै गर्दै आएको छ। यो कार्यक्रमले स्थानीय स्तरमा महिला, बालबालिका, दलित, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायहरू, अपाङ्गता भएका व्यक्तिहरू, ज्येष्ठ नागरिक, मधेसी, मुस्लिम र जोखिममा परेका समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको संरक्षणका लागि विशेष गरी शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका क्षेत्रमा पहुँच, अभिवृद्धि कार्यक्रमका लागि 2019 देखि 2022 सम्म परियोजनागत रूपमा आम नागरिकलाई सशक्तिकरण गर्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउँदै आएको छ। स्थानीय सरकार, स्थानीय सञ्जाल तथा निर्णायक प्रक्रियाहरूमा आम नागरिकको सक्रिय र अर्थपूर्ण सहभागितामा अभिवृद्धि गर्दै मानव अधिकार संस्कृतिको विकासका लागि काम गर्दै आइरहेको छ। स्थानीय र प्रदेश सरकारले स्थानीय तथा प्रदेश तहमा प्रदान गरिरहेको शिक्षा, स्वास्थ्य, खाद्य अधिकार सम्बन्धी सेवाहरू र ती सेवा प्राप्तिमा जनताको पहुँच के कस्तो रहेको छ, स्थानीय निर्णायक प्रक्रियामा स्थानीय विशेष गरी महिला, बाल बालिका, दलित, जोखिममा परेका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय तथा पछाडि पारिएका सीमान्तकृत समुदायको सहभागिताको अनुगमन गर्न र जनताको निगरानी बढाउन उनीहरूलाई सशक्त बनाउनु कार्यक्रमको प्राथमिकता रहेको छ। गत 3 वर्षमा प्राप्त भएका उपलब्धि तथा सिकाइलाई आत्मसात गर्दै आर्थिक वर्ष 2076 देखि 79 सम्मका लागि स्थानीय तहका मानव अधिकार निगरानी समूहहरू मार्फत स्थानीय समुदायको पहल कदमी लिन राज्यले सुनिश्चित गरेका अधिकार प्राप्त गर्न तथा सेवा सुविधामाथि जनताको पहुँच अभिवृद्धि गर्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको छ। अब लागौं बाँके जिल्लामा इन्से कार्यक्रमको प्रभावकारिता के कस्तो रहेको छ, के भन्छन् जनप्रतिनिधि। राप्ती सुनारी गाउँपालिका तेनका अध्यक्ष गंगाराम थारू।
कोरोना महामारीको कारणले अब विशेष गरेर भेला बैठकहरू जमघटहरू गर्न नपाइने रहेछ, त्यस कारणले पनि अब अलिकति जो पहिलेको भन्दा अहिले आजकल फुर्सदिलो छ, राम्रै छ।
अब यहाँले भन्नुभयो कोरोनाको कारणले गर्दाखेरि अलिकति सोचे जति काम गर्न पाइया छैन भन्नुभयो, यो कोरोनाको जोखिम नबढोस् भन्नका लागि यहाँहरूले कसरी काम गरिरहनु भएको छ, छोटकरीमा बताइदिनुहोस् न।
यो कोरोना महामारी नबरोस् भन्ने हामीले सामाजिक दूरी, भौतिक दूरी र सेनिटाइजरहरू, मास्क प्रयोग गर्ने, ठाउँ ठाउँमा जम्मा नगर्न दिने भनेर जनचेतनाको कार्यक्रम गर्नलाई एकदमै जरुरी छ। यो कार्यक्रम गरिसकेपछि अलिकति कम न्यूनीकरण हुन्छ कि भन्ने हाम्रो उद्देश्य।
यहाँहरूले यो गरिरहनु भएको छ कि छैन, यहाँले भने जस्तै मास्कको नियमित प्रयोग गर्नुहोस्, भौतिक दूरी कायम गर्नुहोस् जस्ता सन्देशहरू यहाँहरूले गरिरहनु भएको छ?
यो भन्दा पहिला हामीले आफूले एउटा ओडाको सञ्जाल बनाएर पनि मतलब ठाउँ ठाउँमा प्रचार प्रसारको रूपमा हामीले गरायौँ, त्यो पनि नभएको कारणले पछि फेरि पनि भोर भनी एफएम रेडियोमा पनि फुक्न लगाइयो, त्यो पनि भएन। अनि त्यस पछाडि हामीले फेरि पनि एउटा समिति जस्तै, सञ्जाल जस्तै बनाएर तिनीहरू मार्फत पनि यो चाहिँ ठाउँ ठाउँमा जमघट गर्न दिन हुँदैन, अर्थात् कुनै कार्यक्रम गर्ने बेला पनि हामीले जमघट गर्न हुँदैन, सामाजिक दूरी कायम गर्नुपर्छ, भौतिक दूरी कायम गर्नुपर्छ, सेनिटाइजर मास्कहरू प्रयोग गर्नुपर्छ, यस्ता खालका कुराबाट हामी अलिकति सचेत भयौँ भनेपछि यो पक्कै पनि महामारी कोरोनासँग हामी जित्न सक्छौँ भन्ने खालको सन्देशहरू दिइरहेको अवस्थामा पनि अब ग्रास लेभलमा खास गरेर व्यक्तिहरूलाई सम्झाउन त धेरै गाह्रो नै छ। अब हामीले जनचेतना फैलाउन नसकेको कारणले पनि हुन सक्छ भन्ने लाग्यो।
अब यहाँले यसरी काम गरिरहँदाखेरि यहाँको क्षेत्रमा विभिन्न संघ संस्थाहरूले पनि काम गरेका छन् होला, कुन कुन संस्थाले यहाँको क्षेत्रमा काम गर्नुहुन्छ र समन्वय कस्तो रहेको छ?
हाम्रो वार्ड नम्बर 3 को हकमा अब एउटा इन्सेक नै भइहाल्यो, इन्सेक काम राम्रै गरिरहेको अवस्था छ, अब समन्वय सहकारी पनि राम्रो छ। उहाँहरूले जुन मानव अधिकार सम्बन्धी काम गर्नुहुन्छ र त्यसमा विशेष गरेर स्वास्थ्य शिक्षा र तपाईँको खाद्य सुरक्षाको लागि पनि एकदमै राम्रो छ, किनभने चाहिँ उहाँहरूले अब भन्नुहुन्छ कि यो अनुगमन गर्ने क्रममा स्वयं भन्नुहुन्छ कि यो डेट एक्सपायर भएको सामग्रीहरू तपाईँहरू खरिद नगर्नुहोस्, यदि त्यस्तो भुलचुकमा खरिद भइहाले तापनि त्यसलाई चाहिँ बिक्री गर्ने ठाउँमा त्यसलाई नराख्नुहोस् भन्ने खालका सन्देशहरू पनि भइरहेको अवस्था छ। र अर्को यो सन्दर्भमै हामीले इन्सेकसँगै अर्थात् चाहिँ लक्ष्मी बहिनीसँगै समन्वय र सहकारी राम्रो भूमिका छ। उहाँहरूले हामीलाई जुनसुकै कार्यक्रम गर्ने बेला पनि पूर्व जानकारी गराएर मात्रै तपाईँहरूको टाइम या कति गते कति समयभित्र राखेपछि तपाईँहरूले टाइम दिन सक्नुहुन्छ भन्ने खालको एउटा समन्वय भइसकेपछि हामी त्यसरी नै म्यानेजमेन्ट गरेर कार्यक्रमको लागि पनि हामीले टाइम दिने गरेका छौँ। र यो एकदमै राम्रो पक्ष भनेको एउटा जनता समक्ष राम्रो सन्देश जाओस् भन्ने उद्देश्यले यो चाहिँ मानव अधिकारले जो गरिरहेको छ यसको लागि हामी हृदयदेखि वार्ड नम्बर 3 को तर्फबाट जुन मानव अधिकारले जो पहल कदमी र जनतामा जाने सन्देश जोगिरहेको छ एकदमै जायज छ भन्नेलाई उहाँहरूलाई हामी धन्यवाद दिन चाहन्छौँ।
हजुर, यहाँले इन्सेकले धेरै काम गरेको छ शिक्षा स्वास्थ्य खाद्यको विषयमा चाहिँ पालिकासँग वडाहरूसँग समन्वय गरेर काम गरिरहेको छ भन्नुभएको छ। अझै राम्रो गराउन इन्सेकले अझै कसरी काम गर्नुपर्छ अथवा अझै के गर्यो भने आम नागरिकहरूले आफ्नो अधिकार प्राप्ति गर्छन् होला भन्नुहुन्छ?
अब यस विषयमा हामीले योभन्दा पहिले पनि मैले कुरा जोडिसकेका छु, तर यसलाई एकदमै राम्रो बनाउनको निमित्त जुन किसिमले एउटा जनचेतनाको कार्यक्रम छ, यो जनचेतनालाई अलिकति हामीले मात्रै प्राविधिक सहयोग, जस्तै अब मानव अधिकार कर्मीहरूबाट लक्ष्मी बहिनीको सँगसँगै उहाँहरू भन्दा माथिल्लो स्तरको कोही प्राविधिक टेक्नोलोजी खालको व्यक्तिहरूबाट पनि एकदमै सहयोग भइदियो भनेपछि जनतामा कुन खालको कार्यक्रम र कुन खालको क्रियाकलाप गरेपछि राम्रो उपयुक्त हुन्छ र यो समाजलाई अलिकति राम्रो बनाउन सकिन्छ, सभ्य नागरिकको रूपमा चिनाउन सकिन्छ भन्ने खालको एउटा प्राविधिक सहयोग, र अर्को त्यही स्तरमा गएर कस्तो खालको क्रियाकलाप गरेपछि त्यो ठाउँको लागि उपयुक्त हुन्छ भन्ने खालको
पालिकाहरूले कोभिडको रोकथाम अथवा जटिलता नहोस्, कोरोनाको कारणले धेरै मान्छेले ज्यान गुमाउन नपरोस् भन्ने हिसाबले अब तेस्रो भेरिएन्टको लागि कस्तो तयारी गरिरहनु भएको छ, छोटकरीमा बताइदिनुहोस् न।
यसको लागि हामी तयारी त गरेका छैनौँ, त्यही पनि हामीले के भन्न खोजेका छौँ भनेपछि अहिलेको यो तेस्रो भेरिएन्टको विषयमा अब यो भन्दा पहिलाको हामी वार्ड नम्बर 3 को हकमा एउटा हाम्रो घुमुर भवानी मन्दिर, घुमुर भवानी माताजी हुनुहुन्छ, उहाँसँग पनि हामीले भाकल गरेका। वार्ड नम्बर 3 अर्थात् राप्ती सोनारी गाउँपालिका भित्रको कुनै पनि ओरालाई चाहिँ त्यस्तो महामारी फैलिन नदियोस् घुमुर भवानी मातासँग भाकल पनि गरेका थियौँ, र त्यति बेलाको भाकलको कारणले पनि एकदमै उपलब्धिमूलक हामीले विश्वास गर्यो, त्यही अनुरूप भयो। हाम्रो ओरामा कोरोना महामारीको कारणले कसैले पनि ज्यान गुमाएका छैनन्, यहीमा नै हामी एकदमै गर्व गर्छौँ। र
यहाँले भन्नुभयो नि भाकल गरियो, जसले गर्दाखेरि माताजीसँग भाकल गर्दाखेरि पनि माताजीले हाम्रो कुरा सुन्नुभयो, त्यस्तो महामारी आउन दिनु भएन भन्नुभयो, के भनेको हो यो स्पष्ट पारिदिनुस्।
यसलाई हामीले अब हाम्रो ओरामा महामारी फैलिन नदिनु होला, हामीले तपाईँले जे गरिदिनु भयो तपाईँले एकदम पुरा हामीलाई नै एकदमै सफल पारिदिनु भयो, र यो महामारीलाई तपाईँले यो ओरामा कसैको ज्यान गुमाउन नदिनु होला भन्ने खालको भाकल गरिसकेपछि जस्तै हामीले गरेका थियौँ त्यो अनुरूपले हामीले कति 5 महिना 6 महिना जतिको वादा राखेका थियौँ, समय दिएका थियौँ, त्यो भित्र हामी हाम्रो ओडामा विशेष गरेर महामारी त फैलियो एकदमै सामान्य रूपमा मात्रै, तर ज्यान चाहिँ नि हाम्रो ओडामा कसैले पनि गुमाएनन्, एकदमै खुसीका कुरा यही नै हामीले उपलब्धि हासिल गर्यौँ। र यसलाई भाकल गरिसकेपछि पनि फेरि पनि हामीले भन्यौँ अब राप्ती सोनारी गाउँपालिका स्तरीय यो पनि गर्नुपर्छ, अब यसलाई अलिकति राम्रो बनाउनको निमित्त अब हामीले आइसोलेसनका कुराहरू गरेका थियौँ, आइसोलेसनमा पनि प्रयोग गर्यौँ, आइसोलेसनमा बिरामीलाई राख्यौँ, त्यहाँ पनि एकदमै राम्रो भयो। जुन
भनेपछि यहाँहरूले जो सोचेर मातासित भाकल माग्नु भएको थियो माताजीले त्यो पुर्याइदिनु हजुर। अब हामी कुराकानीको अन्तिममा छौँ, अन्तिममा हामीलाई सुनेर बस्नुहुने आम श्रोतालाई यहाँ एउटा राप्ती सोनारी गाउँपालिका वडा नम्बर 3 को अध्यक्ष भएको हैसियतले के सन्देश दिनुहुन्छ?
अब अन्तमा हामीले कोरोना महामारी को विषयमा पनि सबै जनताहरू सचेत रहन् र हामीले आफूले सकेसम्म पनि जनताहरू माझमा गएर यो कोरोना सम्बन्धी तपाईँहरूलाई जनचेतना जगाउनु भन्दा पनि अब हामीले मौखिक रूपमा भन्दै जानेछौँ, तपाईँहरूले हामीले भनेको कुराहरू तपाईँहरू सहजै स्वीकार्नुहोस्, पक्कै पनि यो कोरोना महामारीबाट हामी विजयी हुन्छौँ भन्न चाहन्छु। र अन्तमा अब मलाई चिन्ने मेरो वडा नम्बर 3 का सम्पूर्णहरूलाई पनि मैले मेरो एउटा विनम्र अनुरोध के हो भनेपछि हामीले जहाँ भए पनि जुन ठाउँमा भए पनि उहाँहरूको समस्याको बेलामा हामी जतिखेर पनि उहाँहरूसँगै नै हुन्छौँ भन्ने बाचाका छन्।
उहाँ हुनुहुन्थ्यो राप्ती सोनारी गाउँपालिका 3 का अध्यक्ष गंगाराम थारू, मानव अधिकारको अवस्थाको सन्दर्भमा जानकारी गराउँदै हुनुहुन्थ्यो। अब सुनौ कार्यक्रममा बाँके जिल्लामा इन्से कार्यक्रमको प्रभावकारिता कस्तो रहेको छ, राप्ती सोनारी गाउँपालिका 4 का अध्यक्ष कान्छा थारू।
यो त विश्वमै कोभिड फैलिएको हुँदा अब 4 मा पनि अझुठो रहेन, जसमध्येमा कोभिडबाट मेरो वडाको 2 जनाको ज्यान गुमेको छ। अहिले चाहिँ हामी कोभिडको प्रभावले धेरै चाहिँ वडामा पनि लक्षित कार्यक्रम भेला हुने कार्यक्रम चाहिँ गर्न सकेका छैनौँ।
यहाँ वडा अध्यक्ष भएर निर्वाचित भएर आएको पनि 4 वर्ष पुगिसकेको छ, यो बिचमा यहाँहरूले कस्ता कामलाई बढी प्राथमिकता दिनुभयो? छोटकरीमा बताइदिनुहोस् न।
अब निर्वाचित भइसकेपछि हामी चाहिँ जुन जनताहरूको माझमा जुन बोलेका थियौँ त्यो कुरा लगभग हामी पूर्वाधारका चाहिँ विकास निर्माणका कार्यहरू 75% लगभग पुरा भइसकेको छ र खास गरी चाहिँ हामी शिक्षा स्वास्थ्यतिर चाहिँ कृषितिर किनकि 4 नम्बरमा पनि धेरै कृषकहरू कृषिमा आबद्ध भएको हुनाले कृषि क्षेत्रतिर पशुपालनतिर र हाम्रो चाहिँ 4 नम्बरमा एउटा राप्ती सुनारीको चाहिँ एउटा स्थानीय तहमा सरकारको नीति अनुरूप हस्पिटल 1500 बेडको हस्पिटल पनि स्थापित गरेका छौँ। लगभग
हजुर अब यहाँ अध्यक्ष भएर आइसकेपछि एक हिसाबले जिम्मेवारीमा हुनुहुन्छ र जति बेला यहाँ नागरिक भएर सेवा लिनको लागि पालिकामा जानुहुन्थ्यो र अहिले यहाँ सेवा दिने ठाउँमा हुनुहुन्छ, फरक चाहिँ के हुँदो रहेछ? सेवा लिन जाँदाखेरि सेवाग्राही भएर जाँदाखेरि र सेवा प्रवाह गर्ने स्थानमा बस्दाखेरिको फरक अनुभव कस्तो हुँदो रहेछ?
धेरै फरक हुँदो रहेछ किनकि अब सेवा लिन जाँदाखेरि कहिले चाहिँ केही कागजात नमिलेको हुन सक्छ, कहिले चाहिँ अब काम हुने कहिले नहुने वा कदिक लाग्ने हुन्थ्यो, अहिले पनि आफ्नै सेवा दिने ठाउँ भइसकेपछि सबै नागरिकहरू सबै चाहिँ सक्षम छैनन् किनकि उहाँहरूलाई चाहिँ हामी अहिले तपाईँको काम यो कारणले भएन भनेर चाहिँ उनीहरूले सन्तुष्ट पारेर पठाउने गरेका छौँ।
अब यहाँले काम गरिरहँदाखेरि वडा अध्यक्ष भएर आइरहँदाखेरि यहाँहरूको क्षेत्रमा राप्ती सुनारी गाउँपालिकामा संस्थागत रूपमा पनि मानव अधिकारसँग सम्बन्धित काम भइरहेको भन्ने सुनिन्छ, इन्सेकले कसरी काम गरिरहेको छ यहाँहरूको क्षेत्रमा छुटकरीमा बताइदिनुहोस् न।
अहिले चाहिँ हाम्रो 4 नम्बर वडाको हकमा इन्सेकले पनि मानव अधिकारको क्षेत्रमा राम्रो कार्यक्रम गरेको छ किनकि समुदायलाई कसरी सचेत बनाउन सकिन्छ भन्ने कुराको कार्यक्रम गरेको छ। जस्तै चाहिँ अब शिक्षा स्वास्थ्य खाद्य मानवले पाउनु पर्ने अधिकार हो, त्यो अधिकारबाट बन्द हुन् भन्ने किसिमको सन्देश दिइरहेको छ इन्सेक संस्थाले।
इन्सेकले यसरी समुदाय स्तरमा आर्थिक सामाजिक सांस्कृतिक अधिकारसँगै खाद्य शिक्षाको अधिकारका कुरा गरिरहँदाखेरि यहाँहरूसँग समन्वयका कुराहरू, यहाँहरूलाई सहयोग पुग्ने कुराहरू अथवा सँगै मिलेर काम गर्दाखेरि कस्तो खालको अनुभूति हुँदो रहेछ छोटकरीमा बताइदिनुहोस् न।
अब हरेक कार्यक्रम गर्दाखेरि वडासँग समन्वय गरेर र वडाको के छ समस्या भनेर पहिचान गर्नुहुन्छ र समन्वय गरेर प्रतिनिधिकै रोहबरमा उहाँहरू कार्यक्रम गर्नुहुन्छ र कतिपय समस्या यो समस्या हाम्रो वडामा छ यो समस्यालाई कसरी निराकरण गर्न सकिन्छ भनेर समन्वयले राम्रो चाहिँ भइरहेको छ।
अब यहाँले इन्सेक जस्ता संस्थालाई विशेष गरेर जसले आम नागरिकको शिक्षा स्वास्थ्य आवासका अधिकारहरूको विषयमा काम गरिरहेको छ त्यस्ता संस्थाहरूले यहाँहरूसँग कसरी समन्वय गरेर अगाडि बढोस् भन्ने सुझाव दिनुहुन्छ अझै राम्रो बनाउनको लागि?
खास गरी इन्सेक संस्थाले मानव अधिकार क्षेत्रतिर काम गर्ने भावनाले मानव अधिकारमा जुन पाउनुपर्ने चाहिँ नैसर्गिक अधिकार हुन् त्यो अधिकारबाट चाहिँ वञ्चित नहुन् भन्ने किसिमको सन्देश दिएको हुनाले म आफ्नो हृदयदेखि र आफ्नो वडाको तर्फबाट म इन्सेक संस्थालाई धेरै धन्यवाद दिन चाहन्छु।
हामी कुराकानीको अन्तिममा छौँ, अन्तिममा आफ्नो वडालाई मानव अधिकार मैत्री बनाउनको लागि यहाँहरूको पहल भूमिका जवाफदेता के हुन्छ?
आफ्नो वडालाई मानव अधिकार मैत्री बनाउनलाई आफूले वडाबाट कार्यक्रम बनाएर इन्सेकबाट चाहिँ उहाँहरूको सहयोग लिएर मानव अधिकार क्षेत्रमा मानव अधिकारलाई उहाँहरूको पाउने अधिकारबाट वञ्चित नहुन् भन्ने किसिमको कार्यक्रम बनाएर कार्यक्रम गरेर उहाँहरूलाई अधिकारबाट वञ्चित नहुन् भन्ने किसिमको चाहिँ सन्देश दिन।
उहाँ हुनुहुन्थ्यो राप्ती सुनारी गाउँपालिका 4 का अध्यक्ष कान्छा थारू। ओडाको समग्र अवस्था र इन्सेक गतिविधिका विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो। अब सुनौ मानव अधिकार गीत।
यतिन्जेल सुन्दै हुनुहुन्थ्यो मानव अधिकार गीत। तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको मानव अधिकार शिक्षा रेडियो कार्यक्रम सुन्दै हुनुहुन्छ। अब लागौ राप्ती सुनारी गाउँपालिकाको समग्र मानव अधिकारको अवस्था कस्तो छ, मानव अधिकार संस्कृतिको विकासका लागि पालिकाले के कस्ता कामहरू गरिरहेको छ। राप्ती सुनारी गाउँपालिकाका अध्यक्ष लाहुर थारू,
हामीले भर्खरै बजेट ब्रेकडाउन गरेका छौँ। अब विभिन्न शाखामा विभिन्न विषय योजना भौतिक निर्माण विभिन्न अब हाम्रो किताब लगभग छापेर सकिने अवस्था छ। अब
योजना पुस्तिकाको कुरा,
योजना पुस्तिकाको कुरा, अब यो अख्तियारी पाउने बित्तिकै हामीले कामलाई तीव्रता दिनेछौँ। अब यसैमा व्यस्त छ।
हजुर, अब तपाईँको गाउँपालिका देशकै सबैभन्दा धेरै जनसङ्ख्या भएको र फराकिलो गाउँपालिकाको रूपमा चिनिन्छ, स्रोत साधनको हिसाबले पनि धनी गाउँपालिका भनेर हेरिन्छ बाहिरबाट हेर्दाखेरि, र यो पालिकामा स्थानीय तहलाई सपोर्ट गर्ने कुराहरू सङ्घीय सरकार र प्रदेश सरकारको समन्वय कस्तो पाउनुभयो, यहाँको अनुभव?
खास गरी समन्वयको कुरा गर्ने हो भने यो नेपाल सरकारले गर्ने कामहरू अब आफ्नो योजना आफ्नो भूमिकाहरू अब नभएको चाहिँ होइन, तर गाउँपालिकाको हकमा हाम्रो गाउँपालिका कस्तो भयो भने नेपालगञ्जबाट अलिकति टाढा पनि हो र समग्र रूपमा कोभिडको क्षेत्रमा काम गर्ने क्रममा हामीले प्रत्यक्ष एकदमै चाहिँ निर्देशन मुखी चाहिँ भयो। तर हामीले जुन किसिमले आशा गरेका थियौँ, हुनसक्छ फेरि यो देशभरि हेर्नुपर्ने भावनाले पनि अब हुनसक्छ आफ्नै कठिनाइहरू। अब हाम्रो आशा के थियो भने जस्तो आइसोलेसनका कुराहरू अलिक व्यवस्थित हुनुपर्ने अनि त्यसमा लगानी लाग्ने कुराहरू गाउँपालिकाले आफै त्यो चाहिँ अक्सिजन खरिद गर्ने क्रममा हामीसँग रकम हुँदाहुँदै पनि हामीले चाहिँ त्यो उपलब्ध नभइरहेको अवस्था चाहिँ थियो। त्यस्तो अवस्थामा चाहिँ अझै सहजीकरण गरिदिएको भए समयमै चाहिँ उपचार हुन सक्थ्यो भन्ने चाहिँ हो। र यो कुरा के पनि भयो भने अब आफ्नो ठाउँमा सबैजनाले भूमिका खेले नखेलेका चाहिँ होइनन्, यो एकदमै सबैजना लागि परेको कुराहरू हो। र एउटा बुझाइ के पनि हो भने हामीले अथवा चाहिँ नेपाल सरकारले जसरी पहिल्यै चाहिँ अग्रिम चाहिँ एक्टिभ हुनुपर्ने ठाउँमा अलिकति चाहे सङ्घीय सरकार होस् या चाहिँ प्रदेश सरकार होस् या गाउँपालिका होस् तुरुन्तै हामीले त्यसलाई एक्सन लिन सकेनौँ। जसमध्येमा म स्वयं आफै पनि अब पोजिटिभ भाव हुनाले पनि हाम्रो गाउँपालिकामा अलिकति व्यवस्थापनको समय अलिकति ढिलो भयो। पछिल्लो चरणमा त्यसपछि विभिन्न सङ्घ संस्थासँग समन्वय गरेर हामीले एउटा चाहिँ गाउँपालिका स्तरीय विपद व्यवस्थापन गठन गरेर त्यसपछि चाहिँ हामीलाई चाहिने सामग्रीहरू इक्विपमेन्टहरू अब के हुनसक्छ भन्ने कुरा छलफल गरिसकेपछि त्यसपछि एकदमै तीव्र गतिमा हामीले चाहिँ त्यसलाई व्यवस्थापन गर्यौँ। र भन्न खोजेको कुरा के पनि हो भने मलाई लाग्छ मान्छे जन्मिसकेपछि मर्ने स्वाभाविक हो, सबैजनाले थाहा पाएकै कुराहरू हो। तर बुझाइ कहाँनिर हो भने जस्तै तपाईँको नेपाल सरकारले दिने सेवाका कुराहरू हो, चाहे सङ्घीय सरकार होस् या प्रदेश हो या गाउँपालिका हो, सेवा दिने क्रममा कसो हो भने त्यसले चाहिँ जो कोभिडबाट बिमारी भएको छ पोजिटिभ भएको छ त्यस्तालाई चाहिँ अक्सिजन का कुराहरू भेटका कुराहरू औषधिका कुराहरू त्यसलाई चाहिँ हामीले सबैजनाले त्यसलाई चाहिँ तुरुन्तै गरेको भयो मान्छेको ज्यान जाने स्वाभाविक कुराहरू हो, त्यो त जान्छ नजाने कुरा चाहिँ होइन। तर उपचार गर्दा गर्दै हामीले बचाउन सकेनौँ है भनेर जो चाहिँ गार्जियन अथवा घर परिवारको या आफन्तको जुन एउटा चाहिँ बुझाइ हुन सक्थ्यो त्यो चाहिँ बुझाइ समयमा भएन कि भन्ने चाहिँ मलाई लाग्छ। र पछिल्लो चरणमा गाउँपालिकाले आफ्नै लगानीमा त्यसपछि अक्सिजन ग्यास अनि त्यसपछि आइसोलेसनका कुराहरू सबै व्यवस्थापन गर्यौँ र नेपालगञ्जबाट फर्केका कोलपुरबाट फर्केका पनि ओहो हामी त्यहीँ बसेको भए यो भिडभाडमा हामीले चाहिँ यहाँ आयौँ र ज्यान बचाउनलाई सफल भयौँ भनेर मलाई भेटेर फोन गरेर घरमै आएर पनि यस्तो चाहिँ धन्यवाद दिन आयो। मलाई चाहिँ एकदमै खुसी लाग्यो र मैले एउटा चाहिँ के पनि महसुस गरेँ भने यो आफू हुनु र अरूमा हुनु अलिकति फरक चाहिँ हुनु रहेछ। जसको पदीय जिम्मेवारी हो त्यो व्यक्ति नै त्यस बेला भएन भने त्यो चाहिँ अलिकति गाह्रो। जस्तै मैले चाहिँ निर्देशन त गरेँ तर म चाहिँ त्यस बेला आफै पोजिटिभ भएको थिएँ र म पोजिटिभ भएकै कारणले अलिकति ढिला भयो। त्यसपछि चाहिँ हाम्रो प्रशासकीय
भनेपछि यहाँले आफू पनि पोजिटिभ हुँदाखेरि जुन मैले गर्न सक्ने काम पनि गर्न सकिनँ
टाइममा, म सायद पोजिटिभ नभएको भए मैले सुरुमै टाइममै सबै व्यवस्थापन गर्थेँ, अलिकति दुई चार दिन ढिलो भयो। यो कुरा कहाँनिर जोड्न चाह्यो भने म प्रशासकीय प्रमुखजी र उपाध्यक्षजीलाई भने कि म त पोजिटिभ भयो म बाहिर जाने कुरा पनि भएन, तपाईँहरूले के गर्नुपर्छ के निर्णय गर्नुपर्छ निर्णयलाई चाहिँ नरोक्नु अनि तपाईँहरूले यसलाई अगाडि बढाउनु भन्ने कुरा गरिसकेपछि एक दुई दिन अलि गरे जस्तो पनि गर्नु हो, पछि फेरि प्रशासकीय प्रमुखजीले आँट न जस्तो नै यो निर्णय गर्नुपर्छ भनेर भनिसकेपछि पछि फेरि मलाई घरमै आउनु भयो। अध्यक्षज्यू तपाईँले बरु चाहिँ बाहिर एक्लै चाहिँ बस्दिनु होला, हामीलाई त्यो निर्णय गराइदिनु र चाहिँ सबैजनालाई आफ्नो कुरा चाहिँ सुनाइदिनुहोस्, म मात्रै अलिक गाह्रो भयो भनेर भनौँ। त्यसपछि त्यो भइसकेपछि मैले राय सल्लाह दिएँ र सबैजना विपदलाई बोलायौँ अनि तीव्र गतिमा जे होस् कार्यान्वयन भयो यो चाहिँ।
हजुर, अब यी त भए यहाँले कोभिडको बेलामा आफूले खेपेका झेलेका अनुभूति गरेका महसुस गरेका कुराहरू, अब यहाँले अघि विभिन्न सङ्घ संस्थाहरूसँग पनि समन्वय गऱ्यौँ यो बेलामा भन्नुभयो, र यहाँहरू शिक्षा स्वास्थ्यको क्षेत्रमा अझै बढी अगाडि बढिरहेको कुराहरू पनि यहाँले बारम्बार भनिरहनु भएको छ। इन्सेकले पनि यो क्षेत्रमा यहाँको पालिकामा काम गरेको छ, कसरी समन्वय हुन्छ, कस्तो खालको काममा छ?
इन्सेकको एउटा चाहिँ राम्रो पक्ष के छ भने निगरानी समूह जुन गरेको छ, यो चाहिँ विषयवस्तुसँग चाहिँ खाद्य अधिकारका कुराहरू, मानव अधिकारका कुराहरू, यो कुरा जुन उठान गर्छ एकदमै राम्रो पक्ष हो जस मलाई चाहिँ लाग्छ। म अहिले चाहिँ इन्सेकसँग गाउँपालिका अध्यक्ष भइसकेपछि त जोडिने कुरा भयो नै पदीय जिम्मेवारीको हैसियतले। योभन्दा पहिला पनि इन्सेकमा चाहिँ भएका सरहरूसँग समन्वय भएका गएका भेटेका कुराहरू र चाहिँ आफूले समन्वय गर्ने कुराहरू म पहिल्यैदेखि पनि छु। र अर्को कुरा, यो राम्रो हुँदा हुँदै पनि अब एउटा कुरा त के पनि हो भने कन्टिन्यू भएन भने अब त्यो पनि अब गाह्रो हुन्छ। कन्टिन्यू गर्नका लागि आर्थिकसँग चाहिँ सम्बन्धित कुराहरू जोडेको पनि हुन्छ। इन्सेकको एउटा नीति फेरि के रहेछ भने खर्च कम लगानी धेरै, अनि कहिलेकाहीँ हामीलाई भन्दा पनि अथवा चाहिँ अन्य अरूलाई भन्नुभन्दा पनि अलिकति यो टोलमा वडामा यो अलिकति व्यापक रूपमा यसको जुन चाहिँ खाद्य अधिकारका कुराहरू, मानव अधिकारका कुराहरू, यो कुरा चाहिँ व्यापक गाउँ टोलमा चाहिँ फिजाउन सके अझै चाहिँ राम्रो हुन्थ्यो। किन भन्नुहुन्छ भने त्यसमध्येमा म स्वयं आफै गाउँपालिका अध्यक्ष छु, तर चाहिँ सबैजनाले गाउँपालिका अध्यक्षलाई नभेट्न पनि अनि कसैलाई चाहिँ त्यो नीति नियमको बारेमा थाहा पनि नहुन सक्छ। जस्तै गाउँपालिकामा योजनाका कुराहरू, कुनै चाहिँ आफूले लिने सेवाका कुराहरू, त्यस्तो माग गर्ने क्रममा पनि कोही चाहिँ सर्वसाधारण नागरिकहरू चाहिँ छुटेका हुन सक्छन्। यस्ता कुराहरू पनि गाउँ गाउँमा टोल टोलमा धेरैभन्दा धेरै समुदायलाई चाहिँ यो जानकारी गराउन सके अझै राम्रो हुन्थ्यो जस्तो मलाई लाग्छ। किनभने यो एउटा चाहिँ आफ्नो अधिकार सँगसँगै पालना पनि गर्ने कुराहरू हो। अब गरिदिएन त गरिदिएन, किन गरिदिएन, त्यो कुरा चाहिँ अलिकति चेतनामूलक सँगसँगै यसमा चाहिँ गर्नुपर्छ है। जस्तै वडाका सिफारिसहरू हुनसक्छ, अथवा गाउँपालिकामा जाने प्रक्रियामा कागजीका कुराहरू हुनसक्छ, अथवा चाहिँ नागरिकहरूको योजना माग गर्नेमा अधिकारका कुराहरू, हाम्रो यो चिज माग गर्नुपर्छ। जस्तै अब त्यसमा मैले यो कुरा कहाँनिर जोडेँ भने, जस्तै अब नेपाल सरकारले अब बजेटलाई ठ्याक्कै यति जनजाति यति दलित नभने तापनि
लक्षित वर्ग
समेट्नु पर्छ भन्ने त जसको पनि छ, ती लक्षित वर्गहरूलाई यस्ता कुराहरू थाहा पायो भने अनि के हुन्छ भने उहाँहरूले कार्यक्रम अरूले सिधै दिनुभन्दा पनि ओहो हामीले पनि यो योजना माग्यौँ जसमध्येमा सरकार अथवा गाउँपालिकाले हामीलाई सम्बोधन गरेको छ भन्ने पनि एउटा हौसला बढ्ने। कस्तो भयो भने अरूले त्यही काम कसैसँग छलफल या केही न योजना माग नगरिकन त्यसरी गर्ने हो भने काम चाहिँ त्यही होला, त्यसमा सहभागितात्मक चाहिँ महसुस हुँदैन। त्यस कारणले एउटा उदाहरण यो पनि हो, त्यस यो कुराहरूलाई टोल वडामा चाहिँ धेरैभन्दा धेरै समुदायलाई यो जानकारी गराउन सक्यौँ भने अझै राम्रो हुन सक्थ्यो। अर्को कुरा यो खाद्यान्नको कुराहरू जुन छ नि, खाद्य वस्तुका, जस्तै अब गाउँघरमा कुन चिजको डेट गएको छ कुन चिजको डेट गएको छैन के थाहा हुन्छ, पसलमा गयो सामान किन्यो बस चाहिँ त्यो चाहिँ खान उपयुक्त छ कि छैन, त्यस्तो कुरालाई पनि अलिकति मध्यनजर हुन्छ। किनभने सबैलाई थाहा हुन्छ कि ओहो यो त हुने रहेछ है, हामीले हेर्नुपर्छ, अथवा आफू नजाने पनि ती कुरालाई अरूसँग चाहिँ समन्वय गरेर त्यो जान्न खोज्यो भने यो पनि एउटा आफ्नो अधिकार सँगसँगै एउटा गुणस्तरीयका कुराहरू पनि रह्यो। कुरा यो कुरा जस्तै त्यहाँका समुदायले अथवा गाउँ टोलमा त्यस्तो कुरालाई हामीले अगाडि बढाउन सक्यौँ, त्यो कुरालाई अलिकति झकझक्याउन सक्यौँ भने एउटा राम्रो पक्ष के पनि देखिन्छ भने नागरिक चाहिँ यस्तो भएको छन् है भन्ने कुराहरू, त्यो पुग अपुग हरेक चिजको हुन्छ नै, तर सामान्य त्यसको उपलब्धि फरक तरिकाले यो गाउँको यो टोलको यो ठाउँको अथवा यी महिला दिदीबहिनी अथवा यी जनजाति यसरी थाहा पाउँदो रहेछन् है भन्ने किसिमले यहाँका जागरूक छन् भन्ने चाहिँ एउटा राम्रो सन्देश जान्छ।
हामी कुराकानीको अन्तिममा छौँ, अन्तिममा राप्ती सुनारी गाउँपालिकालाई मानव अधिकार मैत्री संस्कृतिको विकास गराउनको लागि यहाँहरूको भूमिका अब के हुन्छ?
सर्वप्रथम त यो समन्वय र चाहिँ जरुरी छ र चाहिँ आफूले पनि गाउँपालिकाले आफूले गरेको काम मानव अधिकारले चाहिँ अलिकति सामान्य त्यसलाई चाहिँ यस्तो भइरहेको छ है कहीँ चाहिँ जस्तै नपुगेको आवाज विहीनको आवाज चाहिँ गाउँपालिकामा आयो भने त्यो चाहिँ एउटा राम्रो पक्ष पनि हो त्यो चाहिँ गाउँपालिकालाई पनि सहज हुने र चाहिँ मानव अधिकारले पनि केही कुराहरू गरेको पनि हुने।
उहाँ हुनुहुन्थ्यो राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुर थारू। पालिकाको समग्र अवस्था र इन्सेक सँगको समन्वयका विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो। यिनै विषयवस्तुमा चर्चा परिचर्चा गर्दा गर्दै मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ। अर्को साता यसै समयमा पुनः हाम्रो भेट हुने नै छ। यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा राय सल्लाह सुझाव र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्रचार गर्ने ठेगाना मानवाधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगंज। हामीलाई nepalgunj@insec.org.np मा पनि पत्र पठाउन र facebook.com/insecradio मा पनि कमेन्ट लेख्न सक्नुहुन्छ। त्यस्तै रेडियो जागरण 93.6 MHz बुटोलमा पनि पत्र पठाउन सक्नुहुन्छ। हस्त, आजलाई मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ। अर्को साता यसै समयमा पुनः हाम्रो भेट हुने नै छ। प्राविधिक साथीहरू किशन बराल र सुदीप पहाडीलाई धन्यवाद दिँदै कार्यक्रम सञ्चालक मरिमा बिसीलाई पनि बिदा दिनुहोस्। नमस्कार।